अभिवादन। मानव अधिकार शिक्षा रेडियो कार्यक्रमबाट म रमेश प्रसाद तिमल सिन्हा, साथमा हुनुहुन्छ विशालजीत पालिखे। यो कार्यक्रम अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकले काठमाडौँमा तयार पारेको हो। मानव अधिकार शिक्षा रेडियो कार्यक्रम हरेक आइतबार बिहान 8:15 जाँदा रेडियो नेपालबाट प्रसारण हुन्छ। रेडियो नेपालको मिडियम वेभ प्रसारणका साथसाथै देशका विभिन्न क्षेत्रमा रहेका रेडियो नेपालका आफ्नै एफएम स्टेशन 98, 100 र 103 MHz पनि यो कार्यक्रम प्रसारण हुन्छ। तपाईँ यो कार्यक्रम www.insec.org.np र www.nepalmediaonline.com पनि पाएक पर्ने समयमा सुन्न र डाउनलोड गर्न समेत सक्नुहुन्छ। मानव अधिकार शिक्षा रेडियो कार्यक्रम www.facebook.com/insecradio फेसबुक पेज लाइक गरी सो पेजमा पनि सुन्न सक्नुहुन्छ। फेसबुक पेजबाट कार्यक्रममा सहभागिता जनाउन समेत सकिन्छ। डिसेम्बर 10 दिन विश्वभरि नै मानव अधिकारको संरक्षण र सम्वर्धन गरौं भन्ने उद्घोषका साथ मानव अधिकार दिवस मनाउने गरिएको छ। सन् 1948 डिसेम्बर 10 दिन संयुक्त राष्ट्रसंघले मानव अधिकारको विश्वव्यापी घोषणा पत्र जारी गरेको स्मरणमा 10 डिसेम्बरमा अन्तर्राष्ट्रिय मानवाधिकार दिवस मनाउने गरिएको हो। नेपालमा पनि यो साता विभिन्न कार्यक्रमहरू गरी मानव अधिकार दिवस मनाइरहेको छ। आजको कार्यक्रममा हामी 70 अन्तर्राष्ट्रिय मानवाधिकार दिवस मनाइरहँदा नेपालको मानवाधिकार अवस्थाबारे राष्ट्रिय मानवाधिकार आयोगका सदस्य गोविन्द शर्मा पौड्यालसँग गरिएको कुराकानी प्रस्तुत गर्छौं। कार्यक्रममा मनोज गजुरेलको प्रस्तुति रेडियो नाटक श्रृंखला धरती आकाश पनि समेट्नेछौ। कार्यक्रम अवधिभर हामीलाई सुनेर साथ दिनुहोला र सुनिसकेपछि कार्यक्रमका बारेमा राय, सल्लाह, सुझाव र प्रतिक्रिया पठाएर सहयोग गर्नुहोला। कार्यक्रम शुरू गरौं राष्ट्रिय मानवाधिकार आयोगका सदस्य गोविन्द शर्मा पौड्यालसँग गरिएको कुराकानीबाट।
नेपालमा जति पनि 7 सालदेखि अहिलेसम्म पनि नागरिक र राजनैतिक अधिकारमा जति प्रायोरिटी दियो, आर्थिक, सामाजिक, सांस्कृतिक अधिकारलाई प्रायोरिटी दिएको पाइएन। जहाँ अभाव छ, जहाँ अशिक्षा छ, त्यस्तो ठाउँमा चाहिँ मानवाधिकारको चाहिँ प्रत्यावर्त हुन सक्दैन। त्यसैले चाहिँ शिक्षा, स्वास्थ्य, रोजगार, मजदूर, किसान का हक अधिकार सुनिश्चित चाहिए गरियो भनेदेखि र व्यक्तिले चाहिँ राजनीतिक एक्सरसाइज गर्न पाउनु मात्रै मानव अधिकार होइन। त्यही हिसाबले अहिले राष्ट्रिय मानव अधिकार आयोगले आफ्नो रणनीतिक योजनामै अबको चाहिँ देशको चाहिँ अवस्था यो हो, एउटा देशले चाहिँ राजनीतिक चाहिँ सुनिश्चितता प्राप्त गरिसकेको छ, अब सबैको फोकस नै यिनै आर्थिक, सामाजिक, सांस्कृतिक अधिकार प्रति हुनुपर्छ भनेर आयोगले त्यसतर्फ चाहिने के भन्दा चाहिँ पहल कदमी चाहिँ चालेको छ। जुन अशिक्षित मुलुकहरू छन्, जहाँ द्वन्द्व भएको छ, त्यहाँ नै हामीले चाहिँ उनीहरूबाट मानवाधिकारको पाठ सिक्नुपर्ने हुन्छ। त्यसैले मानवाधिकारलाई ठूलाले कसरी बुझ्ने, सानाले कसरी बुझ्ने, एउटा हाम्रो सामान्य भनाइ के भन्दाखेरि मानवाधिकार भनेको हुने खानीको लागि हो कि हुँदा खानीको लागि? मानवाधिकार भनेको हुँदा खानीको लागि हुनुपर्छ। हुने खानीले चाहिँ के भन्दाखेरि मानवाधिकारको व्याख्या र विश्लेषण गरेका छन् र नेपालको कन्टेक्स्टमा भन्ने पनि मैले यसलाई आक्षेप लगाएको होइन, मैले स्पष्ट रूपबाट भन्ने गरेको छु धेरैजसो फोरममा। के भन्दाखेरि चाहिने कुनै पनि संघ संस्थाहरूले जुन मानवाधिकारको वकालत गरिरहेका छन् खालि के त भन्दाखेरि चाहिँ प्रहरी कस्टडीमा चाहिँ के भन्दाखेरि चाहिँ व्यक्तिहरूलाई थुनामा राखेको अवस्थामा कुनै चाहिँ मतलब चाहिँ एउटा सामान्य चाहिँ के भन्दाखेरि चाहिने क्रिमिनल केसेसहरूलाई नै मानवाधिकारको विषयवस्तु भनेर जोडाउँछन्। तर के भन्दाखेरि नेपालका ती भूमिहीन किसान, ती इटाभट्टामा काम गर्ने मजदुरहरू, ती चाहिँ के भन्दाखेरि चाहिँ वैदेशिक रोजगारमा गएका चाहिँ लखौं युवाहरू छन् होइन, जो सीमान्तकृत चाहिँ नागरिकहरू छन्, तिनको आवाज ती हुन् वास्तविक भोइसलेस भोइस पर्सन तिनीहरू हुन्। तिनीहरूको भोइस बोकिनुपर्छ। त्यसैले अहिले यो चाहिँ रणनीतिक योजना पछाडि तिनलाई प्रायोरिटीमा
यी चाहिँ प्राथमिकता क्षेत्रहरू भए अहिलेकै नेपालको मानवाधिकारको अवस्था चाहिँ यहाँलाई कसरी विश्लेषण गर्नुहुन्छ?
हिजो जति पनि मानवाधिकारका उल्लङ्घनका घटनाहरू हुन्थे, चाहे यहाँलाई भनौ न अब चाहिँ के भन्दाखेरि हत्या, हिंसा, बलात्कार लगायतका जति पनि कुराहरू हुन्थे ती प्रकाशित हुँदै हुन्थे। व्यक्तिले के भन्दाखेरि आफ्नो इज्जत प्रतिष्ठा पनि गुम्न सक्छ कि भन्ने हिसाबले पनि, र कतिपय अवस्थामा डर, धाक, धम्की लगायत पनि, र कतिपय अवस्थामा मैले उजुरी गरेँ भने मेरो चरित्र नै हनन हुन्छ कि भन्ने हिसाबले मानवाधिकारका घटनाहरू चाहिँ नि छायामा परेका थिए। तर के भन्दाखेरि जुन नेपाली जनताहरू यो राजनैतिक आन्दोलनले एउटा उपलब्धि के गरायो त भन्दाखेरि नेपाली जनता, नेपाली नागरिकहरूमा चाहिँ सचेतना अभिवृद्धि गर्यो, अधिकारप्रति चाहिँ सचेत बनायो। तर अधिकारप्रति सचेत बनाएको हुँदाखेरि चाहिँ अहिले व्यापक मात्रामा चाहिँ जुनसुकै पनि के भन्दाखेरि मानवाधिकार मीडियामा छापाहरूमा जुन आउने गरेका छन् र अझ प्रहरीमा पनि चाहिँ उजुरी पर्ने क्रम छ। यसले गर्दा एकातिरबाट हेर्दा नेपालमा मानवाधिकार चाहिँ के भन्दाखेरि चाहिँ व्यापक मात्रामा उल्लङ्घन भएको छ भन्ने चाहिँ देखिन्छ, तर वास्तविक यो मात्र होइन कि के भन्दाखेरि चाहिँ जनता अधिकारप्रति सचेत छन्, सचेत भएको कारणले आफूलाई परेको चाहिँ के भन्दाखेरि चाहिँ अन्याय मर्का चाहिँ सम्बन्धित निकायमा चाहिँ उजुरी गर्न सक्छ। यसलाई नै लिएर चाहिँ मानवाधिकार अवस्था दुरावस्थामै छ भनेर हामीले भनियो भन्ने यस्ता किसिमका घटनाहरू अन्य मुलुकमा नेपालमा भन्दा काले लाग्दो अवस्थाहरूमा पनि छन्। त्यसैले गर्दाखेरि देश अहिले पनि जबसम्म चाहिँ के भन्दाखेरि चाहिँ यो सशस्त्र द्वन्दको चाहिँ नि पीड़ितहरू छन्, जुन वृहत शान्ति सम्झौता भएको छ त्यो सम्झौता अनुसार चाहिँ गठन भएका दुईटा आयोगहरूले मानवाधिकार उल्लंघनका घटनाहरूमा चाहिँ यथोचित न्याय प्रदान नगरेसम्म हामी संक्रमणकालीन अवस्थामा राजनैतिक हामीले चाहिँ संकट हामीले पार गर्यौं, तर ती द्वन्द पीड़ितहरू चाहिँ अहिले पनि न्यायको पर्खाईमा छन् र अहिले देश चाहिँ संघीय गणतन्त्रमा गइरहेको छ, संविधानले मौलिक हकको प्रत्याभूति गरेको छ। अब ती प्रत्याभूत गरेका अधिकारहरूलाई सुनिश्चित गर्नको लागि चाहिँ ऐनहरू चाहिँ निर्माण भएका छन्, अझ तत्कालै तिनलाई चाहिँ परिपूरण गर्नको लागि चाहिँ नियमावलीहरू बन्नुपर्नेछ र कार्यान्वयनको पाटो चाहिँ अब हेर्न बाँकी छ। यदि कार्यान्वयन चाहिँ भयो भनेदेखि अहिलेको नेपालको संविधानले ज्येष्ठ नागरिक होस्, बालबालिका होस्, महिला होस्, अपाङ्ग होस्, जनजाति होस्, सबैको आवाजलाई समेटेको छ। त्यो केवल संविधानमा देखाउने के भन्दाखेरि सेतो चाहिँ कागजमा काला अक्षरले भर्ने काम नहोस्, त्यसको कार्यान्वयन हुनु पर्यो।
कानून त हामी मानवाधिकारमा कम छैनौ, तर व्यवहार त यसलाई पुष्टि गर्न बाँकी छ।
निश्चितै रूपबाट हो, राष्ट्रिय मानवाधिकार आयोगले अहिलेसम्म चाहिने स्थापना कालदेखि नेपाल सरकारलाई गरेका सिफारिसहरू झन्डै 800 सिफारिसहरू मध्ये त्यसको सरकारले कार्यान्वयन गरेको पाटोलाई हेर्ने हो भने गत साल 14% थियो, अहिले घटेर चाहिँ 12%मा झरेको छ। मलाई लाग्छ प्रत्येक साल त्यो रेसियो यस्तै घट्दै जाने हो भनेदेखि राष्ट्रिय मानवाधिकार आयोगले गरेका सिफारिस नै राज्य संवेदनशील भएर कार्यान्वयन गर्दैन भने जनताले आयोगप्रति पनि प्रश्न चिन्ह गर्ने ठाउँ छ र आयोगको गरिमा जुन यसको आस्था हो, जुन एउटा के भन्दाखेरि पेरिस प्रिन्सिपल अनुसार चाहिँ स्थापित संस्था हो, त्यो संस्थाप्रति नै प्रश्न चिन्हहरू चाहिँ खड़ा गर्ने स्थिति छ। त्यसैले गर्दाखेरि आयोगलाई जति संविधानले दिएको म्यान्डेट छ, कानूनले दिएको म्यान्डेट छ, त्यो अनुसार गरेका कामहरू सरकारले कार्यान्वयन गर्नुपर्छ। त्यसैले जुनसुकै पक्षमा पनि अदालतले गरेका फैसला पनि कार्यान्वयनमै समस्याहरू छ। जहाँ के भन्दाखेरि भय हुन्छ, डर हुन्छ, त्यस्तो ठाउँमा अलिकति कार्यान्वयन गरे जस्तो देखिन्छ, अन्यथा चाहिँ राज्य पक्षबाट चाहिँ नि अलिकति व्यवस्था गर्दाखेरि पनि सामान्य जनमानसमा चाहिँ के भन्दाखेरि मानवाधिकारको अवस्था अलिकति दयनीय हो कि भन्ने चाहिँ प्रश्न हुन्छ।
70 अन्तर्राष्ट्रिय मानवाधिकार दिवस मनाइरहँदा हाम्रो यस रेडियो कार्यक्रम मार्फत आम नेपाली अथवा यो कार्यक्रम सुन्ने श्रोतालाई तपाईँको केही सन्देश छ?
मैले यहाँको चाहिँ यो लोकप्रिय चाहिँ कार्यक्रम मार्फत के निवेदन गर्न चाहन्छु भने नेपालमा मानवाधिकारको अवस्था हिजोभन्दा चाहिँ राम्रो हुँदै गएको छ। संघीय सरकार, प्रदेश सरकार, स्थानीय तहले कानूनहरू निर्माण गर्दाखेरि मानवाधिकार मैत्री कानूनहरूको निर्माण गर्नु पर्यो, एउटा मानवाधिकार संस्कृतिको विकास गर्नु पर्यो, जनतालाई चाहिँ के भन्दाखेरि मानवाधिकार चाहिँ मूलभूत रूपबाट घाँस बाँस कपास शिक्षा स्वास्थ्य रोजगारको लागि चाहिँ उन्मुख हुनु पर्यो, तब मात्र नेपाल सरकारले परिकल्पना गरेको सुखी नेपाली समृद्ध नेपालको नारा पूरा हुन सक्छ, अन्यथा चाहिँ के भन्दाखेरि यसमा पनि प्रश्न खड़ा गर्नुहोस् र त्यसैले सम्पूर्ण देशवासीहरूलाई म के निवेदन गर्न चाहन्छु भन्दाखेरि संविधानद्वारा प्राप्त अधिकारमा मात्र होइन कि हामी कर्तव्यप्रति पनि लाग्नु पर्ने हुन्छ। हाम्रो त्यही खालि अधिकार हामी बढी खोज्छौ, मेरो कर्तव्य भन्ने कुरा होइन, त्यसैले आफ्नो कर्तव्य बोध गर्नको लागि चाहिँ म सादर चाहिँ निवेदन गर्छु।
अहिले तपाईँले सुन्नुभयो राष्ट्रिय मानवाधिकार आयोगका सदस्य गोविन्द शर्मा पौड्यालसँग गरिएको कुराकानी।
तपाईँ अहिले अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकको प्रस्तुति कार्यक्रम मानव अधिकार शिक्षा सुनिरहनु भएको छ।
अब हामी प्रस्तुत गर्दैछौ मनोज गजरेलको प्रस्तुति मानव अधिकार नाट्य श्रृंखला धरती आकाश।
धरती हाम्रो घर, आकाश हाम्रो छाना, छाना मुनि बरबरी हामी सबै जना।
कठिन बुझ्यो बुझ्न कठिन भन जस्तो किन रिसा किए कृति त्यसरी रिसाएर बोल्दै नबोलेर मिटिङ महिनाएर हुन्छ चित्त नबुझेको केमा हो भन्नु परेर पो हुन्छ
एउटा कुरा भए पो भन्नु दर्जनौ कुरा छन् कति भन्नु भन्नु भन्दा नभन्नु नै ठिक लागेर म चुप्प बसे कि म त
होइन यो कृति के बाकी संस्थाको मिटिङमै नआउने कारण चाहिँ के पर्यो भने
भन्देऊ कारण के पर्यो
भन्देऊ बाबा मजाले भन्देऊ गीतै छ नि मनको कुरालाई बाँधिन राख गाँठो परिजाला हेरी चट्ट छुडाइदेऊ भन्देऊ
आफूलाई मानव अधिकार कर्मी भनेर हिँड्न पनि लाज मर्नु भइसक्यो
लामा कपडा लाएर हिँड्न दनी
जे पाए त्यही छोटा लुगा लगाएकी छु र लजाउनु
अनि मानव अधिकार कर्मी हुँ भन्न तँलाई किन लाज लागेको
किन भन्नु नि जहाँ गयो त्यही जसले भेट्यो त्यस्तै सोध्ने गर्छन् निर्मलाको आत्माले कहिले न्याय पाउँछ नानी लाजै मर्नु भइसक्यो
अब पुलिसले त गर्न नसकेको काम मानव अधिकार कर्मीले कसरी गर्छ भनिदिनु नि त्यति भन्न सकिनस्
लाखे लाखे नानीको कुरोमा दम छ तर कुरोमा हावा अलिकति कम छ
त्यही केसलाई आधार बनाएर मानव अधिकारको अवस्था झन् खस्कियो मानव अधिकार कर्मीको काम छैन भन्छन् कस्तो अप्ठ्यारो हुन्छ भन्नुहोस् त
यता सुन नानी
भन्नु
निर्मलासँगै सम्पूर्ण पीडितहरूले न्याय पाउनु पर्छ अपराधीहरू दण्डित हुनु पर्छ यसमा ढिला भइसक्यो यो कुरा चाहिँ सत्य हो
फेरि हामीले गर्ने भनेको त अपराधी खोज्न सघाउने अपराध रोक्न सचेतना फैलाउने र कारवाहीका लागि दबाब दिने हो
अनि अनि त
त्यो त गरिरहेको छौ नि दाजी होइन र
हो नि हत्या र बलात्कारका घटना अलि बढी भएको कुरा चाहिँ सत्य हो अब हामीले यसको विरुद्ध अलिकति कडा लाग्नु पर्छ र अलिक कडै दबाब दिनु पर्छ
हत्या र बलात्कार मात्र होइन नि दाजी सिङ्गै मानव अधिकारको अवस्था कमजोर छ अहिले
मानेन नानी फिटिकै मानेन
किन बलियो छ भन्न खोज्नु भएको
यहाँ शान्ति सम्झौता पछि समग्र मानव अधिकारको अवस्था बलियो बन्दै आएको छ प्रशासन जनता प्रति उत्तरदायी हुन बाध्य भएको छ पीडितलाई न्याय र पीडकलाई कारवाही पनि भइरहेको छ मानव अधिकारको स्थिति खस्क्यो भन्ने नानीको कुरा चाहिँ मेरो सहमति छैन है सुध्रिया छ नानी
खै सुध्रेको हो कि उध्रेको मैले चाहिँ बुझ्न सकिनँ है
यहाँ सुन कृति
भन्नु
पहिला पहिला मानव अधिकार उल्लङ्घनका घटना हुँदै हुन्थे भन्ने होइन के
अहिले भन्दा झन् धेरै हुन्थे नि
त्यसो होइन पहिला पहिला लुकाइन्थे दबाइन्थे गुपचुप पारिन्थे अहिले मिडियाले बाहिर ल्याइदिन्छ अनि धेरै घटना भयो जस्तो देखिन्छ हो कि नै भन्नुहोस् त दाजी
अब मिरज बाबुको कुरोमा अलिकति दम छ है मिडियाले मात्रै होइन आफ्नो अधिकारको बारेमा जनता सचेत भएर पनि यस्तै चाहिँ घटना बाहिर आएका हुन् आफू माथि भएको अन्याय लुकाउनु हुन्न कसै माथि अन्याय भएको छ भने न्यायका लागि पहल गर्नुपर्छ भन्ने चेतनाले गर्दा पनि धेरै घटना बाहिर आएका छन् के नानी नत्र फेरि झन् बुझ्यो झन् कठिन भइहाल्छ नि
हो त्यही भएर मिटिङमा आउने गर के यसरी त हामी नै मौन बस्यौ भने चाहिँ मानव अधिकारको अवस्था कमजोर हुन सक्छ हो कि नै भन्नुहोस् त दाजी
शत प्रतिशत भाव मानव अधिकार कर्मीहरूकै सक्रियता र क्रियाशीलताले गर्दा मानव अधिकारको अवस्था सुध्रिया छ हाम्रै दबाब र खबरदारी अनि सक्रियताले अब चाहिँ कम भएको छ मानव अधिकारको उल्लङ्घन अब हामी नै चुप बस्यौँ भने त बढ्न पनि सक्छ नि नत्र फेरि झन् बुझ्यो झन् कठिन
त्यसैले कृति भागेर होइन लागेर जागेर मात्र मानव अधिकारको अवस्था अझै बलियो हुन्छ हो कि नै भन्नुहोस् दाजी
हो त भन्न खोजेकै त्यही हो नि कुरा नबुझेपछि झन् बुझायो झन् कठिन
अहिले तपाईँले सुन्नुभयो मनोज गजरेलको प्रस्तुति मानव अधिकार नाट्य श्रृङ्खला धरती आकाश
तपाईँ अहिले अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकको प्रस्तुति कार्यक्रम मानव अधिकार शिक्षा सुनिरहनु भएको छ
अब हामी प्रस्तुत गर्दैछौ मानव अधिकार सामान्य ज्ञान नेपालको संविधान कसले र कसरी जारी गरेको हो प्रश्न फेरि एकपटक नेपालको संविधान कसले र कसरी जारी गरेको हो यो प्रश्नको सही जवाब मंगिर महिनाको मशान्तसम्म इन्सेकको ठेगानामा आइसक्नु पर्नेछ हामीलाई पोस्ट बक्स नम्बर 2726 काठमाडौँ, radio.insec@gmail.com मा पत्र पठाएर वा 01-521-8770 फोन गरेर कार्यक्रममा सहभागिता जनाउन तथा उत्तर टिपाउन सक्नुहुनेछ। त्यसै गरी www.facebook.com/insecradio फेसबुक पेजमा राय, सल्लाह, सुझाव र प्रतिक्रिया व्यक्त गर्न सक्नुहुन्छ। सामान्य ज्ञानका विजेता प्रत्येक महिनाको पहिलो साता प्रसारण गर्नेछौ। यसका साथसाथै मानवाधिकार शिक्षा रेडियो कार्यक्रमबाट आगामी सातासम्मका लागि विशालजीत पालिखेका साथसाथै म रमेश प्रसाद तिमलसिन्हा पनि बिदा माग्छु। नमस्ते।